بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے غزہ پر اسرائیل کی بربریت اور اس کے وحشیانہ حملے. اس موضوع پر گفتگو ہوگی. معزز مہمانوں سے ملاحظہ فرمائیے انداز جہاں. جہاں ناظرین، ایک طرف جہاں عالم اسلام عید کی خوشیاں منا رہا ہے، وہیں عالم اسلام کا دھڑکتا ہوا دل فلسطین اور سرزمین فلسطین خون کے آنسو رو رہی ہے. موت کی برسات ہو رہی ہے فلسطینی اور غزہ کے علاقے پر. ایک طرف جہاں عالم اسلام کے لوگ مسلمان عید کی خوشیوں میں اپنے دہن اور حلق کو مٹھائیوں اور شیریوں سے شیریں کر رہے ہیں، وہیں فلسطینی بچوں، معصوموں، عورتوں اور نہتھے شہریوں کے حلقوم پر غاصب اور ظالم صہیونیوں کا خنجر چل رہا ہے. ایک طرف جہاں عالم اسلام میں والدین اپنے بچوں کے لیے نئے نئے کپڑے خرید رہے ہیں، وہیں فلسطین کے باپ اور فلسطینی مائیں اپنے نونہالوں کے لیے کفن خریدتی ہوئی نظر آ رہی ہیں. جی ہاں، فلسطین کی مظلومی پر بیت المقدس اور مسلمانوں کا قبلہ اول مایوسی کی تصویر بنا ہوا ہے، اور دنیا بھر کے مسلمانوں کو آواز دے رہا ہے کہ آخر فلسطین پر یہ ظلم کب تک؟ یہ وہ سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. ملاحظہ فرمائیے ہمارے ساتھیوں کی تیار کردہ یہ رپورٹ.
غزہ پر سیون حکومت کے وحشیانہ حملوں میں شدت آ گئی ہے. یہ ایسی حالت میں ہے کہ پوری دنیا میں مظلوم فلسطینیوں کی حمایت اور صہیونی حکومت کی مذمت میں مظاہروں کا سلسلہ جاری ہے. غزہ سے موصولہ رپورٹوں میں بتایا گیا ہے کہ بدھ کے روز غزہ کے نہتے اور مظلوم فلسطینیوں پر صہیونی فوج کے ہوائی اور زمینی حملوں میں کم سے کم 40 بے گناہ اور نہتے عام شہری شہید ہو گئے ہیں، کہ جن میں بڑی تعداد خواتین اور بچوں کی ہے. صہیونی حکومت نے بدھ کی صبح ایک بار پھر اقوام متحدہ کی نگرانی میں چلنے والے ایک اسکول پر گولہ باری کر کے ثابت کر دیا کہ اس حکومت کو نہ عالم اداروں کی کوئی پرواہ ہے اور نہ ہی اس کی نظر میں بین الاقوامی قوانین کی کوئی حیثیت ہے. صہیونی حکومت نے اقوام متحدہ کے اس اسکول پر ایک ایسے وقت حملہ کیا ہے کہ اسکول کی عمارت میں انروا کی امدادی ٹیم کا دفتر قائم تھا. رپورٹوں کے مطابق صہیونی حکومت کے اس وحشیانہ حملے میں متعدد بچوں سمیت کم از کم 20 افراد شہید ہو چکے ہیں. اس سے قبل بیت حنون میں بھی اقوام متحدہ کے ایک اسکول پر صہیونی فوج کے وحشیانہ حملوں میں 15 نہتے شہری شہید اور متعدد زخمی ہو گئے تھے. اور یہ ایسی حالت میں کہ منگل کے روز کے حملوں میں 128 بے گناہ فلسطینیوں کے شہید ہونے کی تصدیق ہو رہی ہے. اس طرح غزہ پر صہیونی فوجی جارحیت کے آغاز سے اب تک 1283 سے زائد افراد شہید اور 7000 سے زیادہ زخمی ہو چکے ہیں. صہیونی حکومت نے غزہ پر اپنے حملوں میں بجلی کے نظام کو برباد کرنے کے بعد اب پینے کے پانی کی سپلائی کے نظام کو بھی نشانہ بنانا شروع کر دیا ہے، اور رپورٹوں میں بتایا گیا ہے کہ غزہ کی 50% سے زائد آبادی پینے کے پانی سے محروم ہو چکی ہے. اور یہ ایسی حالت میں ہے کہ عالمی برادری اور اسلامی دنیا خاموش تماشائی بنی ہوئی ہے. غزہ کے محروم عوام کو اس وقت دواؤں، طبی وسائل، پینے کے پانی اور خوراک کی اشد ضرورت ہے، لیکن کہیں سے بھی غزہ کے عوام تک امداد رسانی کی کوئی خبر نہیں مل رہی ہے. اسلامی جمہوریہ ایران کا امدادی کاروان کئی دن سے مصر میں رفع پاس پر رکا ہوا ہے، کہ جس کو غزہ جانے کی اجازت آخری اطلاع ملنے تک نہیں دی گئی تھی. اور یہ ایسی حالت میں ہے کہ صہیونی حکومت کے حامی امریکہ اور اس کے اتحادیوں کی پوری کوشش ہے کہ غزہ کو غیر مسلح کرنے کے لیے عالمی رائے عامہ کو ہموار کیا جائے. امریکہ اور صہیونی حکومت کے حکام بارہا اس بات پر زور دے چکے ہیں کہ اسرائیل کی سلامتی اور تحفظ کو اسی وقت یقینی بنایا جا سکتا ہے کہ جب غزہ کو غیر مسلح کر دیا جائے. رپورٹوں میں بتایا گیا ہے کہ مصر نے جنگ بندی کا جو معاہدہ پیش کیا ہے، اس میں بھی حماس اور جہاد اسلامی سمیت تمام مزاحمتی فلسطینی جماعتوں کو غیر مسلح کرنے کی تجویز پیش کی گئی ہے. دوسری طرف قائد انقلاب اسلامی آیت اللہ العظمی سید علی خامنئی نے منگل کے روز اپنے خطبہ عید میں اور اس کے بعد ملک کے اعلی حکام اور اسلامی ملکوں کے سفیروں سے ملاقات میں غزہ کے مظلوم عوام کی بھرپور حمایت کو مسلمان اقوام اور اسلامی ملکوں کی حکومتوں کا دینی اور انسانی فریضہ بتایا، اور فرمایا کہ غزہ کے عوام کو زندگی کی بنیادی ضرورت کی اشیاء کے ساتھ ہی اپنے دفاع کے لیے اسلحے کی بھی ضرورت ہے. اسلامی جمہوریہ ایران نے غزہ کی اسلحہ جاتی امداد پر زور دینے کے ساتھ ہی غرب اردن کو بھی مسلح کرنے کی تجویز پیش کی ہے اور یہ ایسی حالت میں ہے کہ صہیونی لابی امریکہ اور اس کے اتحادی اسرائیل کی سلامتی اور تحفظ کو یقینی بنانے کے لیے غزہ کو بھی غیر مسلح کیے جانے کا مطالبہ کر رہے ہیں۔ پوری اسلامی دنیا کو متحد ہو کے فلسطین کی مدد کرنی چاہیے اور مظلوم فلسطینیوں تک ضروری اسلحہ بھی پہنچانے کی کوشش کرنی چاہیے تاکہ وہ جاہرے صہیونیوں کے مقابلے میں اپنا دفاع کر سکیں۔
جناب جناب، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی۔ غزہ تباہی اور بربادی اور اسرائیلی صفاقی کا دردناک منظر پیش کر رہا ہے۔ چلتے ہیں سیدھے لندن اسٹوڈیو جہاں پر موجود ہیں عالم امور کے ماہر قیصر امام صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
قیصر امام صاحب، دنیا اب اور کتنا ظلم و بربریت کا غزہ کے عوام پر انتظار کرے گی؟
بڑی عجیب بات ہے، دنیا کی آنکھیں کھلی ہیں، کان بھی کھلے ہیں، وہ سب کچھ دیکھ رہے ہیں۔ بعض اوقات ہم ان کو یہ الزام دیتے ہیں، مغرب دنیا خاص طور پر، کہ جی انہوں نے سب کچھ آنکھیں بند کر رکھی ہیں۔ ایسی نہیں ہے، وہ ہر بات کو، ہر چیز کو، ہر واقعے کو بڑی غور سے دیکھتے ہیں، لیکن ہمیشہ اس کو اپنے مفاد کے لیے استعمال کرتے ہیں۔ آپ ذرا غور کیجئے، اگر 1500 افراد جس طرح سے فلسطینی بیچارے شہید کیے گئے ہیں، اگر یہ 1500 تعداد اسرائیلیوں کی ہوتی اور 50 افراد فلسطینیوں کے شہید ہوئے ہوتے، تو آج کیا آپ سمجھتے ہیں کہ دنیا میں کوئی شور نہ ہوتا، کوئی غوغا نہ ہوتا، کوئی کسی کی بات سنتا یا نہ سنتا؟ میرا خیال ہے کہ ساری دنیا واویلا کر رہی ہوتی کہ جی بہت بربریت ہو رہی ہے، لیکن چونکہ یہ تعداد الٹ ہے، 2500 فلسطینی بیچارے جو ہیں وہ شہید کر دیے گئے ہیں، اور ان کے بھی 50 افراد جو ہیں وہ مارے جا چکے ہیں، میں سمجھتا ہوں یہ تعداد الٹی ہے۔ اگر آپ غور کریں، مغربی ملکوں کے لیے آج سب سے بڑا مسئلہ یوکرائن میں ایک طیارے کے گرنے کا ہے، اور اس کی بنا پر وہ رشیا کے خلاف بہت زیادہ بڑے پیمانے پر مختلف قسم کی پابندیاں عائد کرنے میں مصروف ہیں۔ لیکن کیا ان کو یہ نظر نہیں آتا کہ جتنے لوگ وہاں مرے تھے یوکرائن کے طیارے میں، اس سے 3 گنا تعداد جو ہے وہ فلسطینیوں کی ہے؟ لیکن کیا کوئی ایسا ہے جو باز پرس کرے کہ بھی ان لوگوں کو بھی تو اسی طرح سے ان کی تجہیز و تکفین ہونی چاہیے، عزت اور باوقار طریقے سے، جس طرح سے یوکرائن کے طیارے والوں کی ہوئی؟ یا پھر آپ غور کریں، جتنے لوگ طیارے میں مرے تھے ان سے کہیں زیادہ تعداد تو ان عورتوں اور بچوں اور بوڑھوں کی ہیں جو فلسطین میں شہید ہوئے۔ کیا یہ لوگ انسان نہیں ہیں؟ کیا ان کے ساتھ انسانوں جیسا سلوک نہیں ہو سکتا؟ لیکن میں سمجھتا ہوں کہ یہ بات اس طرح سے نہیں ہے۔ اب اسرائیل یہ فیصلہ کر چکا ہے کہ اس نے غزہ کو اپنے تصرف میں لانا ہے، وہاں مکمل قبضہ کرنا ہے، اور وہ جو ناکہ بندی والا معاملہ ہے وہ ختم کرنا ہے، اس کو مکمل طور پر اسرائیل کا حصہ بنانا ہے، اور اسی بات پر وہ کام کر رہا ہے، اسی طریقے سے، اسی پالیسی پر۔ اور وہ سمجھتا ہے کہ اگر 18 لاکھ ان فلسطینیوں کا مسئلہ وہ نئے سرے سے اگر شروع ہو گیا تو دنیا میں نئی آفت برپا ہو جائے گی، بہتر یہی ہے کہ اس علاقے کو مکمل طور پر اسرائیل میں ضم کر لیا جائے۔ میں سمجھتا ہوں اس پالیسی پر عمل شروع ہو چکا ہے، اور اسرائیل کے وزیر خارجہ تو اس بات پر پہلے سے کہہ بھی چکے ہیں کہ ہمیں اب یہ معاملہ ختم کر دینا چاہیے، کیونکہ یہ اب طریقہ کار چل نہیں سکے گا کہ غزہ کی ناکہ بندی کی جا رہی ہو اور پھر ان کو راشن یا بجلی پانی وغیرہ جو ہے وہ مہیا کرنا اسرائیل کی ذمہ داری بن جائے۔ یہ اسرائیل کو اب قبول نہیں ہے۔ اس نے بجلی کا معاملہ تو ختم ہی کر دیا ہے، جو بجلی پیدا کرنے کا واحد پلانٹ تھا اس کو اس نے ختم کر دیا ہے۔ آج صبح اس نے اسکول پر حملہ کیا ہے، 2 دن پہلے اس نے ہسپتال پر حملہ کیا۔ اگر ہسپتالوں پر حملے ہوں، اسکولوں پر حملے ہوں، تو آپ سمجھ سکتے ہیں کہ انسانیت جو ہے وہ کیوں بلبلا نہیں رہی۔ وہ میرا خیال ہے اس لیے کہ اسرائیل جو ہے وہ ان کا زیادہ چہیتا ہے، وہ پوری طرح سے مگن ہیں رشیا کے خلاف پابندیاں عائد کرنے میں، اور وہ بالکل کسی اور معاملے پر کوئی توجہ نہیں دے رہے، اس لیے کہ اسرائیل کے بارے میں وہ کوئی بھی برا لفظ کہنا کسی طرح کا بھی وہ مناسب نہیں سمجھتے۔ آج اب دنیا کے تقریباً ہر ملک میں، یورپ میں، امریکہ میں، ہر جگہ مظاہرے ہو رہے ہیں، کیونکہ عوام سمجھتے ہیں کہ اسرائیل جو کچھ کر رہا ہے وہ غلط ہے، لیکن ان ملکوں کی حکومتیں جو ہیں وہ مکمل طور پر خاموش ہیں، اس لیے کہ ان کے مفادات بالکل مختلف ہیں۔ جرمنی میں سب سے زیادہ یہ محسوس کیا جا رہا ہے کہ اب وہ کون سے طریقے ہوں گے کہ وہ لوگ اسرائیل کی مذمت بھی کر سکیں اور یہ بھی نہ کہلایا جا سکے کہ وہ یہودیت کے خلاف ہیں، کیونکہ یہودیت کے متعلق بات کرنا جرم تو وہاں پہلے سے موجود ہے۔ میں سمجھتا ہوں کہ یہ باتیں جو ہیں یہ ایسی ہیں کہ ان پر اگر دنیا نے آج غور نہ کیا تو میرا خیال ہے کہ اس کے بعد یہ انسانیت والا معاملہ تو ختم ہی ہو جائے گا، اس کے بعد تو صرف یہی رہ جائے گا کہ جس کی لاٹھی اس کی بھینس،
اور لاٹھی جو
ہے وہ سب سے زیادہ مضبوط تو اسرائیل کی ہے۔
بہت شکریہ آپ کا۔ چلتے ہیں کراچی جہاں پر موجود ہیں سینئر تجزیہ نگار اور عالمی امور کے ماہر عرفان علی صاحب۔ عرفان علی صاحب السلام علیکم۔
السلام علیکم۔
جی عرفان علی صاحب، میں پوچھنا چاہوں گا کہ آج پھر ایک بار اقوام متحدہ سے وابستہ جبالیہ کیمپ کے قریب ایک اسکول پر اسرائیل نے وحشیانہ حملہ کیا جس میں دسیوں بچے شہید ہوئے، فلسطینی بچے، معصوم بچے۔ ظاہر ہے کہ اسکول پر حملہ ہوا، اقوام متحدہ نے اسے غیر انسانی فعل قرار دیا لیکن عملی اقدام کرنے کا کوئی اشارہ نہیں دیا، اور اس سے پہلے بھی انروا سے ہی یعنی اقوام متحدہ سے وابستہ ایک اور اسکول پر حملہ کیا گیا تھا دو روز تین روز قبل، لیکن عالمی برادری اتنی تمام تر وحشی گری جو اسرائیل کی طرف سے رہی ہے اس کے پیش نظر خاموش تماشائی بنی کیوں ہے؟ جی میری آواز نہیں پہنچ رہی آپ تک،
کھول دیں مائک کو۔
جی بظاہر ایسا لگتا ہے کہ
میں جو ہے آپ نے جو اقوام متحدہ کی طرف اشارہ کیا اسی کے اوپر آپ کو بتاؤں گا کہ جو ہے آخری جو ہے آپ کا جو ہے سوال کا حصہ تھا وہ کٹ گیا تھا، تو مطلب میرا خیال ہے کہ آپ نے یہی پوچھا ہے کہ عالمی برادری جو ہے وہ بے حسی
جی
کی بات ہو رہی ہے۔
جی 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 ہاں فرمائیے۔
آواز نہیں آئی، آخری حصہ نہیں آیا میرے پاس، کیا سوال؟
جی جی آپ صحیح سمجھے میرے سوال۔ عرفان علی صاحب
جی جی میں یہ
جی بسم اللہ
اچھا اچھا میں یہ کہہ رہا تھا کہ جو ہے عالمی برادری سے کوئی توقع رکھنا ایک فضول بات ہے، میں اس کے بارے میں پہلے بھی لکھ چکا ہوں کہ مطلب یہ ایسے ہی ہے کہ جیسے ببول کے درخت سے بیر کی توقع کی جائے، تو یہ جو لوگ ہیں جو اقوام متحدہ میں کون ہے، بین کی مون ہے یا جو اس قسم کے لوگ ہیں، اگر آپ کو مطلب جو یاد ہو کہ 2008 میں ریچرڈ فاک جو کہ خود یہودی پروفیسر تھا امریکی، اور جو ہے اس کے ذریعے 2008 کی جو غزہ کی جو جنگ تھی 2008 اور 9 میں جو جاری رہی تھی، جنوری میں دسمبر میں شروع ہوئی تھی جنوری میں ختم ہوئی تھی، ریچرڈ فاک جو تھے وہ خود جو ہے انٹرنیشنل لا کے پروفیسر تھے اور اسی اقوام متحدہ کے انویسٹیگیٹر تھے، انکوائری کی انہوں نے غزہ پہ، انہوں نے پوری رپورٹ جو دی تھی وہ رپورٹ جو ہے یہ کہہ رہی تھی کہ اسرائیل نے یہ جنگ جو ہے انیشیٹ کی ہے جو غزہ کی 2008 کی جو جنگ تھی 2009 میں بھی جو جاری رہی، اور پھر جو ہے اس میں انہوں نے کہا تھا کہ سیز فائر بھی جو ہے اسرائیل نے ہی ختم کیا تھا، لیکن کیا مطلب جو ہے 2008-2009 کی اس رپورٹ کے بعد بھی اسرائیل کے خلاف کوئی ایکشن لیا گیا؟ دوسری بات جو ہے مطلب جو ہے میں آپ سے یہ کہوں گا کہ اقوام متحدہ خود اپنے اداروں کی رپورٹ پر کوئی فیصلہ لینے پہ قادر نہیں ہے، یہ تو بہت دور کی بات ہے۔ اب انٹرنیشنل لا کی جو سپریمنسی ہے یا جو اس کی رٹ ہے وہ پوری دنیا میں سب سے زیادہ جو چیلنج ہوتی ہے وہ اسی فلسطین میں ہے۔ بنیادی طور پر جو ہے اقوام متحدہ کی رکنیت کی 5 شرائط ہیں اور ان 5 کی 5 شرطوں پر اسرائیل پورا نہیں اترتا، آپ اس کو دیکھ لیں کہ جو اس کے باوجود جو ہے اسرائیل جو ہے وہ اقوام متحدہ کا ممبر ہے۔ پھر جو اقوام متحدہ کی قوانین کی روح سے یروشلم جو ہے وہ اسرائیل کا علاقہ نہیں ہے، یعنی کہ اگر آپ یہ مان لیں کہ جو ہے اقوام متحدہ کے چارٹر کی روح سے اگر ہم کہیں، حالانکہ جو ہماری نظر میں یہ جو اسرائیل ایک غاصب و ناجائز एक सहयूनी रियासत है, नस्ल परस्त यहूदी रियासत है और अकवाम मुत्तहदा की रुकनियत की अहलियत नहीं रखता, लेकिन अकवाम मुत्तहदा ने इसको रुकन तस्लीम कर लिया है। तो अब अकवाम मुत्तहदा ये बताए कि यरूशलम का जो इलाका जो बैतुल मुकद्दस है ये क्या है, ये इंटरनेशनल टेरिटोरी है जो कि यूनाइटेड नेशंस के कंट्रोल में होनी चाहिए, तो यहां पर भी इसराइल का कब्जा है और इसराइल ने इसको अपना दारुल हुकूमत करार देता है, तल अबीब तो एक नुमाइशी दारुल हुकूमत है। फिर ये कि जो है यहां पर जो है बरतानवी और अमरीकी जो है जो हुक्मरान है वो जाते हैं दौरा करते हैं, और ना सिर्फ ये बल्कि बैन की मून ने भी यरूशलम में जो है सहयूनी हुक्मरानों से मुलाकातें की है। तो मतलब ये इंटरनेशनल लॉ कौन जो है इंप्लीमेंट कराएगा जब आप इस टेरिटोरी को कि जो उनकी हदूद में नहीं आती, इसराइल को आपने लेजिटिमेसी दे दी कि बैतुल मुकद्दस पर भी उन्हीं का कब्जा है, और जो है आप जो है जो अमेरिका है बरतानिया है जो इंटरनेशनल कम्युनिटी के बड़े मुल्क हैं ये भी जो है उसी जगह जाकर मुलाकात करके ये बताना चाह रहे हैं कि इसराइल का मौकफ तस्लीम किया जा रहा है कि ये दारुल हुकूमत है उनका, और जो है उसी जगह उन्होंने क्नेसेट बनाई हुई है, अपनी जो पार्लियामेंट बनाई हुई है इसराइल ने वो भी वेस्ट यरूशलम में है, यरूशलम पूरा का पूरा जो है कंट्रोवर्शियल एरिया और ऑक्युपाइड टेरिटोरी है, उसमें उसको ये सब चीजें करने की इजाजत है, और सहयोनी हुक्मरानों ने अपने वहां पर जो है ऑफिस कायम किए हुए हैं, जैसे कि जो ऐवान सदर है ऐवान वजीर आजम वहां कायम है, वहां पर वो इंटरनेशनल कम्युनिटी के लोगों से मुलाकातें करते हैं। तो ये एक जो है खुली किस्म की धांधली है इंटरनेशनल लॉ के साथ, और ये डबल स्टैंडर्ड है, और जो है इसराइल जब आता है मामला जो है इसराइल का तो कभी भी जो है इंटरनेशनल लॉ उस पर अप्लाई नहीं किया जाता है, इसको इस्तस्ना हासिल है, ये है असल चीज है, और यही वजह है कि जो है गजा या जो फलस्तीन के जो मजलूम और महकूम अवाम है वो इस जुर्म की चक्की में पिस रहे हैं, और अकवाम मुत्तहदा कोई एक्शन नहीं ले रहा है, और अकवाम मुत्तहदा की एक हिस्ट्री है, और उसने खुद जो है जो इसराइल को नस्ल परस्त रियासत करार देकर उसके बाद वो करारदाद मनसूख भी की थी, ये इसकी तारीख है।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। लंदन चलते हैं कैसर इमाम साहब के खंदर में। कैसर इमाम साहब, दुनिया अपनी आंखों से देख रही है कि फूल जैसे मासूम बच्चे जो चंद दिन के हैं, चंद हफ्तों के हैं, चंद महीनों के हैं और चंद बरसों के हैं, उनको टैंकों के भारी भरकम गोलों का निशाना बनाया जा रहा है, वजनी बमों का निशाना बनाया जा रहा है, उनके ऊपर आग बरसाई जा रही है, चंद दिन चंद हफ्ते और चंद महीने के बच्चे इस तरह से मौत की नींद सो रहे हैं, इंतहाई सफाकी के आलम में उन पर जुल्म किया जा रहा है, क्या अब वक्त नहीं आ गया है कि आलम इस्लाम, जैसा कि कल कायद इनकलाब इस्लामी ने फरमाया कि इंसानियत और बिलखसूस आलम इस्लाम की जिम्मेदारी है कि जैसे भी हो वो फिलिस्तीनियों की मदद करें?
मैं समझता हूं कि ये बात बड़ी आपने सही कही है, और जैसा कि इमाम खुमैनी ने यही बात कही है कि ये वक्त आ गया है कि इस्लामी ममालिक जो हैं वो सोए न रहें, वो बेदार हों और फलस्तीनों को मुसल्ला करें, उनको असलाह फराहम करें, उनको ताकत फराहम करें ताकि वो अपना दिफा कर सकें, अपने बच्चों को किसी तरह से इन चीज़ों से दूर रख सकें जो उन पर लाद दी गई, जो वबाल उन पर आया हुआ है उससे वो दूर हो सकें। यही उनका कॉल है जो उन्होंने दो दिन पहले ये बात फरमाया है, और मैं समझता हूं कि अगर इस पर अमल ना किया गया तो ये इलाका जो है, ये फलस्तीन का जो मामला है वो तो हमेशा के लिए ख़त्म हो जाएगा। इसराइल जिस पॉलिसी पर अमल कर रहा है, देखें जो कुछ अभी नेतन्याहू ने कहा है दो दिन पहले वो ये है कि इसराइल एक तवील अरसे के लिए अब ये काम कर रहा है, तवील अरसे के लिए, ये तवील अरसा कितना हो सकता है और इसके मकासद क्या है, और जब ये तवील अरसा जो है ये कब ख़त्म होगा? मैं समझता हूँ 18 लाख सिर्फ अवाम है वहां, जो एक तरह की दुनिया की सबसे बड़ी ओपन जेल है जिसमें वो लोग मैसूर हैं, और उनके पास आज न बिजली है न पानी है, और सिवाय इसके के बमों के जरिए वो अपने बच्चों को कि बच्चे उनकी गिजा बन रहे हैं बमों की। मैं समझता हूं कि ये ऐसी चीज नहीं है जिस पर आंखें बंद की जा सके, लेकिन तमाम इस्लामी ममालिक जो है वो इस पर खामोश हैं, और वो सारे के सारे सिर्फ एक काम करते हैं, एक दो बयानात, एक आध मुजम्मत का बयान, और उसके बाद थोड़े से बलबले अंगेज तकरीरें, और उसके बाद टाइम टाइम फिश, कोई काम नहीं हो रहा, किसी किस्म की कोई अमली जो है हरकत नहीं हो रही, अमली इकदाम कोई नहीं किया जा रहा, और ये चीज़ जो है ये बायस शर्म है उन इस्लामी ममालिक के लिए जो उसके इर्द गिर्द भी रहते हैं और दूर भी रहते हैं। मैं समझता हूँ कि अगर इस्लामी ममालिकों ने इन इन इस मामले में आंखें अब बंद रखी तो वो इस फलस्तीन को भूल जाएं, इसलिए कि फलस्तीनी लोग जो हैं वो बेचारे गैर मुसल्ला हैं, उनके पास ताकत तो है नहीं, और वो दुनिया की तकरीबन सबसे बड़ी ताकत के साथ नबर्दाज हुआ है। मैं समझता हूँ ये आज़ादी उनको कब मिलेगी, जब उनको मौत आ जाएगी, या ये कि इसराइल जो है वो अपने पर जो है वो पूरे फलस्तीन में फैला लेगा और ये सारी इस्लामी ममलकतें जो हैं ये सिर्फ देखती रह जाएंगी। मैं समझता हूँ ये वक्त आ गया है कि इमाम खुमैनी की बात पर अमल किया जाए, इनको मुसल्ला किया जाए, इनको पूरी तरह से ताकत दी जाए और इनके साथ ये जो फसादात आपस में किए जा रहे हैं फिरका वाराना तरीके से सोच जो है उसको ख़त्म किया जाए, तमाम फलस्तीनी एक हो जाएं, वो सारे के सारे जब तक एक नहीं होंगे उस वक्त तक ये मसला जो है वो हल नहीं होगा और इसराइल का मुकाबला नहीं किया जा सकेगा।
जी इरफान अली साहब, मैं ये पूछना चाहूँगा कि आप देखें कि तकरीबन 1200-1300 फिलिस्तीनी नियते मासूम बेगुनाह शहरी मारे गए जिनमें बेशतर तादाद बच्चों और ख़वातीन की है, एक तरफ इतनी बड़ी तादाद में फिलिस्तीनी मासूम बच्चे मारे जा रहे हैं और दूसरी तरफ अगर जवाबी हमलों में 100-120 या 150 इसराइली फौजी मारे जा रहे हैं तो दोनों को दबाव इस तरह से दोनों पर बढ़ाने की ज़ाहरी तौर पर कोशिश की जा रही है और मजम्मत हमास की भी की जा रही है, फिलिस्तीनियों की भी की जा रही है, क्या इसे मसावी जंग का नाम दिया जा सकता है? क्या यही इंसाफ है कि बच्चों के कत्ले आम के मुकाबले में दफा करने वालों को दहशतगर्द कहा जाए और उनको जारे कहा जाए यानी फिलिस्तीनियों को?
नहीं देखिए, ये किसी भी तरीके से मसावी जंग तो इसको कहना मतलब जो है वो, मैं आपका जो है वो साजिद रजवी साहब का एक प्रोग्राम देख रहा था जाविया निगाह, उन्होंने इसे जो है बजा तौर पे नंगी जारहियत कहा था, खुली जारहियत है, तो ये जा रहे हैं इसराइल। दूसरी बात जो है इसमें मैं आपको शुरू से एक चीज क्लियर कर दूं कि तीन यहूदियों के कत्ल के ऊपर ये मसला खड़ा किया गया है। पहली चीज जो है मतलब ये सोचनी पड़ेगी आपको कि जो है वो तीन यहूदी कहां के थे, वो तीन यहूदी उन गैर कानूनी यहूदी बस्ती जो नस्ल परस्ताना बुनियादों पर कायम की गई जिसको इंटरनेशनल लॉ इलीगल करार देता है, जो मगरबी किनारे में वाकई है, एश जो है गश एट जियोन उस इलाके का नाम है जहां के वो लोग थे, फिर उनकी लाशें मगरबी किनारे से मिली। अब ये इसकी लीगल पोजिशन भी आप देख लें कि ये एक तो इलीगल जो है जो रेसिस्ट जीविश जो है सेटलमेंट है वहां के लोग थे और जो है 39% इलाका मगरबी किनारे का जो है वो महमूद अब्बास की फलस्तीनी इंतजामिया के कंट्रोल में है, 61% जो इलाका है वो इसराइल के बराह रास्त कंट्रोल में है, यानी कि मगरबी किनारा भी मुकम्मल तौर पर आजाद नहीं है। वहां की जो सिक्योरिटी की जिम्मेदारी थी वो किसकी थी? गश एट जियोन जहां के ये तीन यहूदी थे वहां की सिक्योरिटी की जिम्मेदारी इसराइली फोर्सेस की थी। फिर आप ये देखें कि जो है हमास का दूर दूर तक इस इलाके से या गजा के किसी भी ग्रोह का इस इलाके से कोई ताल्लुक ही नहीं था, जंग तो आप दूर की बात कर रहे हैं, मतलब कि जो है इसको इस तरीके से देखें कि जो है एक मतलब जो है मैं यहाँ कराची में बैठा हुआ हूं और जो है बलूचिस्तान यानी कि यहां से जो है यूं समझे कि कोयटा में कोई वाकया हो जाता है उसकी जिम्मेदारी कराची पे कैसे लगा दी जाएगी, जबकि यहां पे ना कोई जिम्मेदारी को कबूल कर रहा है और ना ही जो है यहां का कोई आदमी उसमें मुलविस पाया गया। ये दलील सबसे पहले मैंने एक आर्टिकल में लिख दी थी उसके मतलब कुछ रोज के बाद जो ये पिछला जो जुम्मा गुजरा है इस पे फिर जो है बीबीसी को इंटरव्यू दिया है इसराइली पुलिस के स्पोक्समैन ने और उसने ये बात कही है कि हमास का इन तीन यहूदियों के कत्ल से कोई ताल्लुक नहीं था। तो बुनियादी चीज ये है कि जो ऑपरेशन प्रोटेक्टिव एज के नाम से जो इसराइल ने ये जारी है शुरू की है इसका कोई सिरे से जवाज ही नहीं है, अनजस्टिफाइएबल है ये अग्रेशन जो है, कोई खोखला सा भी जवाज नहीं है इसका। इसकी जो लीगल पोजीशन भी आप समझे कि वहां पर भी ये नहीं थे, फिजिकली भी जो है हमास वहां पर एग्जिस्ट नहीं कर रही थी और ना ही कोई रिस्पॉन्सिबिलिटी क्लेम की गई थी। फिर जो है आ जाए आपका जो है ऑपरेशन प्रोटेक्टिव एज नहीं, ये ऑपरेशन अग्रेसिव एज है जो इसराइल ने हमेशा इसी तरीके के बहाने के जरिए जो है ये की है और उसने हमेशा जो है फलस्तीनी खवातीन और बच्चों को मारा है, ये कोई नई बात नहीं है फलस्तीनियों के लिए या गजा के लोगों के लिए। लेकिन इसमें जो है ये हुआ कि गजा के दोस्तों और दुश्मनों की पहचान हुई। अब जो है अशरकुल औसत में कोट किया गया है जो सऊदी अरब के साबिक इंटेलिजेंस चीफ थे प्रिंस तुर्की अल फैसल जो अमेरिका में सफीर भी रह चुके हैं, तो उस आदमी ने जो है उस बदबख्त ने ये कहा है कि हमास ने ये जंग शुरू की, हमास पे ये जिम्मेदारी आयद होती है। इसी तरीके से जो सामे शुक्री है उसने भी हमास को जिम्मेदार कराया दिया, जो मिस्र का फॉरेन मिनिस्टर है। तो मिस्र और सऊदी अरब के बारे में खुल के सामने आ गया है। जो अज़ाम तमीमी जो एक राइटर है फलस्तीनी जो ब्रिटिश में होते हैं आजकल और जो खुद एक टीवी चैनल के जो है वो चेयरमैन है, उन्होंने भी ये कहा है कि जो है सऊदी अरब और जो दीगर अरब हुकूमतें हैं वो इसमें मुलविस हैं, इसराइल के साथ जो है उनका जो है वो है अंडर हैंड डीलिंग है। फिर जो डेप का फाइल है, जो वेबसाइट है इसराइली, उसने भी जो है वो दिया है कि सऊदी अरब ने तो हत्ता के इस जंग की जो 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 इस पर जो बजट है, जो इसकी कॉस्ट आएगी वो भी जो है इसराइल को देने का जो है वो प्लान किया है। तो ये जो है इस पूरे रीजन के अंदर ही उन्होंने पहले शाम को गजा बनाने की कोशिश की, वहां से नाकाम हुए सियासी तौर पर भी और जो है वो मिलिट्रीली भी, और जो है इराक को गजा बनाने की कोशिश की। पाकिस्तान में भी आप देख रहे हैं कि हमारी जो फौज है वो ऑपरेशन ज़र्ब अज़ब इन्हीं तकफीरी दहशतगर्दों के खिलाफ लड़ रही है जो इसराइल के प्रॉक्सी वार लड़ रहे हैं। तो ये पूरे आलम इस्लाम में इसराइल ने पहले अपने एजेंट छोड़े, वहां पे एक माहौल तैयार किया कि जिसके तहत आलम इस्लाम को कमजोर करके उनके अपने अपने इलाकों में मसरूफ कर दिया जाए। उसके बावजूद आलम इस्लाम के गैरतमंद फर्जंद आज भी इस बात पर आमादा है कि बॉर्डर खोली जाए तो वो इराक शाम और फलस्तीन में जाकर दिफा करें मकामात मुकद्दसा का भी और अपने मजलूम मुसलमान भाइयों का भी। तो जो ये बात आपने की बिल्कुल बजा तौर पर सही बात है कि आलम इस्लाम का जो है ये मसला एक तरफ है कि आलम इस्लाम की जो है एक बहुत सारे जो अरब बादशाह और तुर्की की हुकूमत इन्होंने खयानत की है, और जो है आप अगर बॉर्डर पर भी इसका नक्शा देख लें, उर्दन और जो है सऊदी अरब और मिस्र, यानी कि जो मगरबी किनारे से उर्दन मिलता है, उर्दन के साथ ही सऊदी अरब है, और सऊदी अरब और जो है ये इसके दरमियान फलस्तीन के दरमियान सिर्फ रेड सी आता है, या वो उर्दन के जरिए भी आ सकता है, यहां पे भी आ सकता है। मिस्र ने रफा के क्रॉसिंग नहीं खोली, जो आपने अभी इतला दी, जो मैं ये देख रहा था कि मतलब जो क्या अभी तक जो है कोई एड वहां पर गई है या नहीं। खुद ये गजा के लोगों के लिए मौजजा है कि उनके पास रॉकेट कम अज कम थे कि वो बरसाते रहे। फिर जो है प्रिंस तल्की अल फैसल ने जो है ये मतलब ये कहा कि जो इस रॉकेटों का कोई फायदा ही नहीं है। भाई जो है उनके जो जो दिफा करने वाला अगर किसी पर कोई हमलावर होता है तो वो अगर जो है किसी भी जरिए से अपना दिफा कर सकता है, हाथों से लड़कर भी कर सकता है तो वो करेगा। तो अगर जो है हमास या जो हिज़्बे जिहाद इस्लामी या पॉपुलर फ्रंट फॉर द लिबरेशन ऑफ फलस्तीन समेत तमाम जो भी जो मुकावमती तंजीम है वो इस ऑपरेशन असफिम माकूल में शरीक है, और ख्वातीन और बच्चों के हवाले से जो है वो हम और आप समझते हैं कि मतलब ये जंग का उसूल होता है कि औरतें बच्चे बूढ़े और जो मरीज होते हैं वो इस्लामी उसूलों के मुताबिक जंग से मुस्तस्ना है और इंटरनेशनल लॉ भी इसको मानता है। तो जैसे कि पहले सवाल के जवाब मैंने कहा था कि अक्वामे मुत्तहिदा को तो अपनी जो टेरिटरी है उसके अंदर जो UNRWA जो उसका जो पनाहगुज़ीन का जो इदारा है उसको ही नहीं बचा सका, तो जो है वो उन फलस्तीनी जो है वो उनको क्या बचाएगा। और ये इसराइल की हिस्ट्री है, अगर जो है आप जो देखें कि सहयूनी दहशतगर्दों ने इसराइल के कयाम से कबल ही अक्वामे मुत्तहिदा के जो नुमाइंदे थे वहां पे फलस्तीन में उनको भी शहीद किया था, और जो बरतानवी सिफारतकार था उसको भी मतलब कत्ल किया था। तो ये उसकी पुरानी हिस्ट्री है, जो बरतानिया और अमरीकी शहरी राशिल कोरी उसको भी शहीद किया गया था। तो मतलब जो अमेरिका बरतानिया या अक्वामे मुत्तहिदा जो अपने ऑफिशियल्स या शहरियों को नहीं बचा सके वो फलस्तीनियों को क्या बचाएंगे।
शुक्रिया आपका।
और ये तारीख भरी पड़ी है कि इसराइल को जब तक अमेरिका से बरतानिया से ग्रीन सिग्नल नहीं मिलता तब तक जो है वो ये चीजें करता ही नहीं है।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया।
की जो बात होती है तो वो इतनी हद तक चले जाते हैं कि जिसके बाद जो है ये चीज होती है। तो ये
जी कैसर इमाम साहब, आप देखें कि जालिम जुल्म और सितम के पहाड़ तोड़ रहा है, बच्चे बे तादाद और लातादाद मारे जा रहे हैं फिलिस्तीन के, इसके बावजूद वो कौन सी वजह है आखिर कि इसराइल और इसराइली हुकाम इस वक्त फायरबंदी के लिए बेताब नज़र आ रहे हैं, और अमरीका और इसराइल के इत्तेहादी अरब ममालिक भी सर तोड़ कोशिश करें कि जैसे भी वो फायरबंदी हो जाए।
ये बड़ी दिलचस्प सिचुएशन है। मैं समझता हूँ इस बारे में इमाम खुमैनी ने जो बात कही है वो बहुत सही है कि जंग बंदी की कोशिश का सिर्फ और सिर्फ एक मतलब है कि इसराइल जो है उसको और मौका मिल जाए तैयारियों का और अपनी पॉलिसी जो है वो उस पर अमल कर सके। मैं समझता हूँ कि इसका मकसद सिर्फ और सिर्फ इसराइल के मफादात के मुताबिक काम करना है उसको तहफ्फुज फराहम करना है, और इसका और कोई मतलब नहीं है इस जंग बंदी का। जंग बंदी से फलस्तीनियों को कोई फायदा नहीं होता। देखें जो कुछ हो रहा है उस पर जरा गौर करें। अभी आपने जो बात कही थी, इरफान अली साहब ने बहुत अच्छे तरीके से उसको बयान भी फरमाया है। मैं समझता हूं कि आज अगर गौर किया जाए तो जंग जो है, क्या इसको जंग कहना चाहिए? जब जंग होती है, एक तरफ से दो टैंक आते हैं, दूसरी तरफ से दो टैंक आते हैं, क्या फलस्तीनी जो हैं वो टैंकों से हमला कर रहे हैं? क्या वो तैयारों से हमला कर रहे हैं? क्या उनके पास ऐसे बहरी जहाज हैं जिनसे वो हमला कर सकते हैं? मैं समझता हूँ ये बातें ऐसी हैं जो मजाक के अलावा और कुछ नहीं है। इसको जंग नहीं कहा जा सकता। ये महज और महज यकतरफा हमले हैं, यकतरफा जारहियत है, और इस जारहियत के जरिए एक नस्ल को खत्म किया जा रहा है। क्या 1500 अफराद इसराइल में मर गए हैं? मैं समझता हूं नहीं। हानिया, इस्माइल हानिया का घर जो है तबाह कर दिया गया। क्या नेतन्याहू के मकान पर कोई हमला हुआ है? मैं समझता हूं नहीं हुआ। कितने अस्पताल इसराइल में हैं वो बर्बाद किए गए हैं? कितने स्कूल इसराइल में बर्बाद किए गए हैं? मैं समझता हूं ऐसी कोई मिसाल नहीं है। तो भाई ये जंग कैसी हुई? ये जंग नहीं है, ये जारियत है। और इसमें किसी किस्म की जो जंगबंदी जिसका नाम दिया जा रहा है, जब उसकी बात करते हैं तो उसका मकसद सिर्फ और सिर्फ इसराइल की को तहफ्फुज़ फराहम करना है, और ये तहफ्फुज़ फराहम करने के लिए इस किस्म के शोशे रोज बरोज
बहुत शुक्रिया, बहुत शुक्रिया।
और फिर दूसरी तरफ आप देखें कि अकवाम मुत्तहिदा भी कहती है जंग खत्म करें, कोई ये नहीं कहता कि जारहियत खत्म करें, जंग खत्म करें, जंग है ही नहीं।
बहुत शुक्रिया आपका। एक बार फिर कराची चलते हैं जहाँ पर मुक्तदा मंसूर साहब मौजूद हैं, सीनियर तर्जनगार। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम।
माफ़ कीजिएगा, काफ़ी देर से आपका इंतज़ार हो रहा था। मुक्तदा मंसूर साहब, मैं आपसे पूछना चाहूँगा कि जब जारहियत हो रही है, नंगी जारहियत हो रही है, तो फिर अमेरिका और इसराइल की तरफ से फायरबंदी की बातें क्यों हो रही हैं? अमेरिका और इसराइल के जो इत्तेहादी ममालिक हैं उनकी तरफ से फायरबंदी की कोशिशें क्यों की जा रही हैं? और फिर अमेरिका की तरफ से ये क्यों कहा जा रहा है कि जो फिलिस्तीनी गुरु हैं उनके पास जो छोटे मोटे हथियार हैं वो भी उनसे ले लिए जाएं और फिलिस्तीन और गजा को पूरी तरह से नियत्था कर दिया जाए? क्या अक्वामे मुत्तहिदा के मंशूर में ये दर्ज नहीं है कि कौम को अपने दिफा का हक हासिल है? तो इनके पास तो बेचारे के पास हथियार भी नहीं, और जो हैं उनको भी नियत्था किया जा रहा है, उससे भी उनको जो है वो अलग किया जा रहा है, बेदखल किया जा रहा है। ऐसे में कायद इनकलाब इस्लामी आयतुल्लाह अज़मा सैयद अली खामनेई के इस बयान पर आप क्या कहना चाहेंगे कि हमारा नज़रिया ये है कि गजा से लेकर गर्ब उर्दन तक सब और सारे फिलिस्तीनियों को असलहों से लैस किया जाना चाहिए, और उम्मत इस्लामिया और मुस्लिम हुक्मरानों की जिम्मेदारी भी यही बनती है?
बहुत शुक्रिया जनाब। मैं हजरत आयतुल्ला खामनेई साहब की इस बात से 100% इत्तेफाक करता हूँ, क्योंकि देखिए अब तक जो कुछ वाकयात हुए हैं वो यक तरफा हैं, और ये बिल्कुल दुरुस्त बात है कि ये जंग नहीं बल्कि जारियत है, और बाकायदगी के साथ इसराइली फौज चारों तरफ से, यानी न सिर्फ वो ज़मीनी हमले कर रही है बल्कि फ़िज़ाई हमले भी कर रही है, और उसमें आम शहरी जो कि आलमी कवानीन के मुताबिक आम शहरियों पर हमला नहीं होना चाहिए। इसका मतलब ये है कि ये एक ऐसी नंगी जारियत है जिस पर पूरा आलमी ज़मीर खामोश बैठा है, और ख़ुद बड़ी जो अफसोसनाक सूरत हाल है वो ये है कि खलीजी ममालिक भी इस सूरत हाल पर बिल्कुल बेहिस और बेजमीर हुए खामोशी से ये सारा मंजर देख रहे हैं, और उन्हें बिल्कुल भी हया नहीं आ रही कि ये जो कुछ हो रहा है इसके नतीजे में अगर ये पूरी गजा की पट्टी पर को डिसआर्म करके इजरायली अजाइम को मौका दिया गया कि वो और आगे बढ़े, तो पूरा खलीज, पूरी खलीजी रियासतें इसराइल के पैरों तली रोंदी जाएंगी। ये बात उन लोगों की समझ में नहीं आ रही जो अपनी बादशाहतों को, अपनी शहनशाहियत को, अपने इख्तदार को बचाने के लिए आम मुसलमानों के खून की होली रंगने की इजाज़त दे रहे हैं, और यही सबब है कि पूरा आलम इस्लाम इस वक्त जिस कैफियत से दो चार है वो बेहिसी की कैफियत है। अल्लाह का एक मिसा है कि है जुर्म ज़ईफ़ी की सज़ा मर के मफाजात। ये मामला इतना अजीब है कि आज 2.5 अरब की तिजारत इसराइल के साथ इन ममालिक की है, और ये ममालिक किसी भी तौर पर इसराइल को नहीं रोक रहे हैं। اگر غزہ کی پٹی ڈس آرم ہو جاتی ہے تو اس کے نتیجے میں کیا ہوگا؟ جو بھیانک نتائج آئیں گے اس کا ان لوگ خلیجی ممالک کو. میں سمجھتا ہوں کہ آیت اللہ خامنئی صاحب نے جو کچھ کہا ہے وہ بالکل درست ہے, کیونکہ اس کے بغیر کوئی راستہ نہیں ہے, اور یہی ایک واحد راستہ ہے اپنی عزت, اپنی آبرو, اپنی زندگیوں اور مال و متاع کو بچانے کا.
بہت شکریہ, میں پھر حاضر ہوں گا. ناظرین, ہماری گفتگو مہمانوں سے جاری, مگر یہاں پر ایک مختصر سا وقت پا لیتے ہیں. ایک بار پھر خوش آمدید کہتے ہیں. مقتدیٰ منصور صاحب, اگلا سوال بھی آپ ہی سے کرنا چاہوں گا. میں یہاں پر یہ پوچھنا چاہوں گا کہ جو اس وقت میدانی صورتحال ہے جنگ کی, ٹھیک ہے بڑے پیمانے پر معصوم فلسطینی بچے مارے جا رہے ہیں, خواتین تحت تحقیق کی جا رہی ہیں, بستی کی بستی اجاڑی جا رہی ہے, اسپتال, اسکول, ایمبولینسیں کچھ بھی محفوظ نہیں, لیکن معمولی سے ہتھیاروں سے جو جواب دے رہے ہیں فلسطینی مجاہدین, اور جس کے نتیجے میں اب تک خود میڈیا رپورٹوں کے مطابق 150 اسرائیلی فوجی مارے جا چکے ہیں, تو اس استقامت اور اس پائیداری اور اس مزاحمت پر آپ کیا تبصرہ کرنا چاہیں گے؟
جناب والی, دیکھیے 2009 غالباً, مجھے اگر میں غلطی نہیں کر رہا ہوں, تو حزب اللہ کے ساتھ لبنان میں یہی کچھ کیا گیا تھا, اور وہاں پر حزب اللہ کے نوجوانوں نے اور مجاہدین نے
2006 میں 35,000 جنگ تھی جی,
ہاں میری غلطی, میں یہی کہ آپ سے کرنا تھا کہ 2006 میں جس انداز میں انہوں نے اور ایک مہینے تک اسرائیل کو ڈاکوں چنے چبوائے تھے, اس کے بعد اسرائیل خود گھٹنے ٹیکنے پر مجبور ہوا تھا اور جنگ بندی پر آمادہ ہوا تھا. آج پھر وہی صورتحال ہے, آج پھر وہی ہے کہ آپ جہریت کر رہے ہیں. اسے جنگ کا نام دینا ہی جنگ, لفظ جنگ کی توہین ہے, کیونکہ جنگ میں دو برابر کے فریقین ہوتے ہیں, دونوں طرف سے مسلح قوتیں ہوتی ہیں جو آپس میں ایک دوسرے سے نبرد آزما ہوتی ہیں. لیکن یہاں تو کیفیت یہ ہے کہ بس صرف دو عام شہری, نہتے شہری مارے جاتے ہیں, اور یہاں آپ ہزاروں کی تعداد میں, جن میں بچوں, بوڑھوں اور عورتوں کی تعداد سب سے زیادہ ہے, آپ لاشوں کے پشتے لگا دیتے ہیں. کیا آپ اسے جنگ کہیں گے؟ نہیں, یہ ایک ایسی جارحیت ہے, لیکن اس جارحیت کا جواب جس حوصلہ مندی, جرت اور استقامت کے ساتھ فلسطینی عوام دے رہے ہیں, ان کی اس جرت کو سب سلام, ان کی جرت کو ہم سب کا سلام کریں.
جی بہت شکریہ. عرفان علی صاحب, میں پوچھنا چاہوں گا آپ سے کہ اس بار عالمی یوم قدس کے علاوہ آپ دیکھیں کہ لاطینی امریکہ سے لے کر یورپی ملکوں تک ہر جگہ عوام سڑکوں پر نکلیں, تو کیا اسے عالمی بیداری کا نام دیا جائے غزہ پر ہونے والے ظلم کے تعلق سے؟
جی بالکل, جو ہے جو بیڑا جو ہے جو کال جو ہے امام خمینی نے دی تھی دنیا کو, آج 2014 کا یوم القدس جو ہے, میں نے اس پہ آرٹیکل بھی لکھا, اور جو ہے میں نے بتایا کہ غزہ کی جو مطلب کے پر جو غزہ کے پر جارحیت ہو رہی ہے اور اہل غزہ نے جو مقاومت کی ہے, ایسے عالم میں جو یوم القدس آ رہا ہے یہ ایک تاریخی یوم القدس ہے, اور پوری دنیا نے امام خامنائی کی کال پر لبیک کہا اور یوم القدس منایا. تو جو بیداری کی جو آپ بات کر رہے ہیں, مطلب جو ہے اس سے بڑھ کر اور کیا بیداری ہوگی کہ وہ لوگ تنہا ہو گئے کہ جنہوں نے یوم القدس کے مقابلے میں اپنی چھوٹی چھوٹی دکانیں چمکانے کی کوشش کی. یہاں ایک گروہ نے یہ کہا کہ نہیں, یوم القدس نہیں منانا چاہیے, جہاد کرنا چاہیے. میں ان لوگوں سے یہ کہنا چاہوں گا کہ جو آپریشن اسفی معقول کر رہے ہیں فلسطین کے وہ مقاومتی نوجوان, ان سے جا کر پوچھیں اور غزہ میں جا کر دیکھیں, اور اگر آپ کو نہیں دیکھنے میں آ رہا تو گوگل پہ سرچ کر کے دیکھ لیں کہ غزہ کے اوپر, غزہ میں یہ بینر لگے کہ تشکر ایران, یعنی کہ غزہ نے جو ہے وہ اس بات کا شکر ادا کیا کہ جو ایران نے ان کو فجر میزائل اور دیگر جو اسلحہ دیا, اور لاری جانی صاحب جو اسپیکر ہیں انہوں نے بھی کہا, اور جو ہے ساتھی صاحب نے بھی کہا, یہ دو بیان میں نے پڑھے ان کے, اور انہوں نے اللہ آن دی ریکارڈ کہا کہ جو ہے ہم نے فلسطین کے مقاومتی لوگوں کو ہتھیاروں کی ٹیکنالوجی دی ہے جس سے آج یہ مقابلہ چل رہا ہے. تو یہ جو ہے یہ اتنی بیداری ہے کہ جو ہے پوری دنیا یہ پہچان گئی ہے کہ یوم القدس منانے والے ہی فلسطین کا جہاد کر رہے ہیں, اور فلسطین کے جہاد کو یوم القدس منانے والوں ہی کی حمایت حاصل ہے. یہ امام خامنہ ہی ہیں جنہوں نے یہ کہا کہ جو ہے ہم مغربی کنارے کو بھی, جو غرب اردن کا جو مغربی کنارہ ہے جہاں فلسطین محمود عباس صاحب کی حکومت ہے, اس کو بھی مسلح کریں گے. تو مطلب یہ یوم القدس منانے والے ہی ہیں جو فلسطین کی آزادی کی جنگ لڑ رہے ہیں, اور انشاءاللہ اسی یوم القدس, اسی جہاد کا, فلسطین جہاد کا ایک وہ حصہ ہے कि जिसकी भी बहुत शदीद जरूरत है, और ये जो है कि अवेयरनेस जो होती है दुनिया के अंदर कि जो है पूरी दुनिया जान जाए कि फलस्तीन का मसला क्या है, और इसराइल जिसके लिए पूरा जो मगरबी जराय अबलाग और जिसके जेर असर इस्लामी दुनिया के जराय अबलाग हैं उनका सारा जो है तासुर जाहिल करने के लिए जरूरी है कि योमुल कुद्स भी मनाया जाए, योम नकबा की याद मनाई जाए, जबकि हिजबुल्ला के कायद हसन नसरुल्लाह ने 2006 की जंग के बाद कह दिया था कि अब फलस्तीनियों की तारीख में कोई योम नकबा और योम नक्सा नहीं होगा। तो आज दुनिया देख रही है कि उसके बाद और उससे पहले जब से 11 फरवरी 1979 से इस्लामी इंकलाब कामयाब हुआ और अगस्त 1979 जो पहला योमुल कुद्स जो है इमाम खुमैनी ने मनाने का ऐलान किया, तब से आज तक फलस्तीनियों की सरनविश्त में ना नकबा है ना नक्शा है। अब जो है नक्शा और नकबा सिर्फ इसराइल के लिए है और यही योमुल कुद्स का पैगाम था जो पूरी दुनिया तक पहुंच गया। और अगर किसी को अब भी यकीन नहीं आता है तो वो गज्जा को छोड़ दे, वो तेहरान में जाए। मैं 2009 जनवरी में तेहरान में था और नमाज जुम्मा के बाद जो है वहां पर एक मुजाहरा हुआ और उस मुजाहरे में मैंने पहली दफा ये नारा सुना और पूरी दुनिया में ये नारा मैंने फैलाया और उर्दू जबान में खास तौर पर जो है पढ़ने वालों के लिए कि तीर तुफंग बम्बारान हीच असर नदारद अज कुदरत हम्मासो गजे इसराइल खबर नदारद अज कुदरत हिजबुल्लाह हम इसराइल खबर नादारद। ये वो तारीखी नारा है जो तेहरान में गूंजा और पूरी दुनिया ने आज तक उसकी जो है गूंज महसूस हो रही है। तो यही है योमुल कुद्स का पैगाम भी और गज़ा की मुकावमत का पैगाम भी, और इसका क्रेडिट इमाम खुमैनी के बाद सिर्फ और सिर्फ इमाम खामनाई को जाता है।
बहुत शुक्रिया आपका कैसर मान साहब, हम आपके भी शुक्रगुजार हैं। और मुक्तज़ा मंसूर साहब, वक्त हमारा चूंकि ख़त्म हो चुका इसलिए मज़ीद सवाल नहीं कर सकते। नाज़रीन, आपने हमारे मोज़ज़ मेहमानों की गुफ्तगू मुलाहज़ा फरमाई और आप देखें कि जिस मज़लूमी के आलम में जिस शुजात और पायदारी और इस्तक़ामत और जवामर्दी का मुजाहरा करें फिलिस्तीनी जियाले, फिलिस्तीनी सिपाही, फिलिस्तीनी नौजवान, हत्ता माएँ बच्चे बूढ़े उसने रसीदा सब ये करें कि हम अपने खून की कुर्बानी देंगे, हम अपने जान की कुर्बानी देंगे, लेकिन जालिम के सामने घुटने नहीं टेकेंगे। और यही जज्बा इस्तक़ामत और पायमर्दी है कि जिसको देखकर आज इसराइल बौखलाहट का शिकार है और हर तरफ से कोशिश कर रहा है कि जैसे भी हो, तमाम तर जुल्म और सितम के बावजूद ये कोशिश कर रहा है कि जैसे भी हो जंग बंदी हो जाए। लेकिन फिलिस्तीनियों का कहना है कि इस बार जंग बंदी उसी वक्त होगी जब गज़ा का ज़ालिमाना मुहासरा ख़त्म किया जाएगा और इसराइली जेलों में मौजूद या बंद कैदियों को रिहा किया जाएगा। अगले प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफिज़।